यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2634। कृषि उत्पादनको ढुवानीमा आएको अवरोध हटाउन र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन गृह र कृषि तथा पशुपक्षी मन्त्रालयलाई संसदीय समितिको निर्देशन। एसईईका साथै 11 र 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय लिइने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी। कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयद्वारा अहिलेसम्म 6 अर्ब 9 करोड़ रूपियाँ निकासा। र चीन र अमेरिकाबीच तनाव कायमै, एकअर्का राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध। अब समाचार विस्तारमा। नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या 10 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मिशन अस्पताल पाल्पामा उपचारका क्रममा यही जेठ 20 गते मृत्यु भएका पाल्पा पूर्व खोलाका 45 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या 10 पुगेको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरूष भारतबाट फर्किएर स्थानीय क्वारेन्टीनमा बस्दा श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। यसै गरी आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2634 पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 319 जना पुरूष र 15 जना महिलामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। प्रवक्ता देवकोटाको अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 1, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका 1, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 13, झापाका 3 तथा ताप्लेजुङ र मोरङका 1-1 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा 12का 7 तथा सिन्धुली र रौतहटका 1-1 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बागलुङका 10, पर्वतका 4 तथा म्याग्दी र स्याङ्जाका 1-1 जना, सेती अस्पतालमा गरिएको परीक्षणमा डोटीका 3, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 42, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका 17, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका 15 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका 105 र मुगुका 1, कोशी अस्पतालमा गरिएको परीक्षणमा खोटाङका 3 र झापाका 2 र प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 8 जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा 12का 5, धनुषाका 6, कपिलवस्तुका 12, महोत्तरीका 3, रौतहटका 64 र सर्लाहीका 3 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 65 जिल्लाका 2450 जना पुरूष र 184 जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यसै गरी आज थप 12 जना उपचारपछि निको भई घर फर्किएसँगै हालसम्म जम्मा 290 जना उपचारपछि निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले आज नारायणी अस्पताल वीरगंजबाट 5 जना र कलैया अस्पताल 12बाट 7 जना गरी जम्मा 12 जना उपचारपछि निको भई घर फर्किएको जानकारी दिनुभयो। हालसम्म 234 जना पुरूष र 56 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा अत्यावश्यक सामानको ढुवानी सहज बनाउँदै कृषि आपूर्ति तथा दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तरकारी फलफूल तथा खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा भएको अवरोध हटाउन गृह मन्त्रालयलाई लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले सर्वसाधारण जनताको स्वास्थ्यलाई ख्याल गर्दै महामारीमा खाद्यान्न अभाव हुन नदिन र आवश्यक खाद्यान्न संचित गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत निर्देशन दिएको छ। समिति बैठकमा गृहमन्त्री रामबहादुर थापाले लकडाउनका समयमा तरकारी खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा अवरोध नगर्न स्पष्ट निर्देशन दिएको बताउनुभयो। गृहमन्त्री थापाले कहीँ कतै कोरोना संक्रमणको त्रासले प्रदेश प्रदेश र स्थानीय निकायबीच अन्तर विरोध देखिएका कारण केही समस्या भए पनि ढुवानी नरोक्न गृह मन्त्रालयले स्पष्ट निर्देशन दिएको उल्लेख गर्नुभयो। उहाँले सीमा सुरक्षा तथा क्वारेन्टीनको सुरक्षामा गृह मन्त्रालय र सुरक्षा निकाय सजग रहेको पनि स्पष्ट पार्नुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले लकडाउनका कारण कृषिजन्य पदार्थको सहज बजारीकरण नहुँदा किसानलाई मर्का परेको र त्यसको समाधानका लागि प्रयत्नरत रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्य वस्तुको गुणस्तरको अनुगमन गर्न सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका प्रशासकीय अधिकृतलाई तोकिएको जानकारी दिनुभयो। संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्य जोखिममा रहेकाहरूलाई सहज सर्वसुलभ एवं नियमित रूपमा आवश्यक उपचारको अनिवार्य व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले समयमा नै उपचार नपाएका कारण गर्भवती सुत्केरी तथा बाल बालिकाको मृत्युदर बढ़ेको भन्दै उच्च जोखिममा रहेका नागरिकहरूको जीवन रक्षाका लागि सबै विकल्पहरू प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आग्रह गरेको छ। समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अझै सक्रिय र प्रभावकारी बनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै कोरोना संक्रमित जिल्लाबाट आएका अन्य रोगका बिरामीलाई पनि अस्पतालले उपचार गर्न नचाहनु, अपरेशन थिएटरमा पुगेपछि अन्त्य रिफर गरिनु, कोरोना रोगको उपचारमा सहानुभूतिपूर्ण व्यवहार नदेखाउनु, एम्बुलेन्सले बिरामी बोक्न नचाहनु र सुरक्षाको आवश्यक प्रबन्ध हुँदा समेत जिम्मेवार नहुनु पेशामाथि नै घातक हुने भन्दै महामारीबाट पार पाउन सबैलाई जिम्मेवार भई काम गर्न समेत समितिले अनुरोध गरेको छ। समितिको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले महामारीका बीच कसैको पनि ज्यान नजाओस् भनेर मन्त्रालयले संवेदनशील र जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो। उहाँले लकडाउनपछि अस्पताल गएर सुत्केरी गराउने महिलाको संख्यामा कमी आएको, गर्भवती र सुत्केरी महिलाको मृत्युदर बढ़ेको भन्नुहुँदै यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएर अन्तर मन्त्रालयगत रूपमा स्थानीय तहलाई समेत परिपत्र गरेर काम अघि बढ़ाइएको बताउनुभयो। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको परीक्षणका लागि सरकार सम्पूर्ण रूपमा लागिरहेको बताउनुभयो। बैठकमा सांसदहरूले कोरोनाको महामारीपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन कठिन भइरहेको, अस्पतालमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको, मातृ मृत्युदर बढ़ेको तथा गर्भवती र सुत्केरी महिला स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 11 र 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ। शिक्षा पत्रकार सञ्जाल ई जोनले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा 10 को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पहरूमा मन्त्री परिषदले निर्णय गर्ने जानकारी दिनुभयो। उहाँले बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र यतिन्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै पहिलो 15 दिनको काम हेर्ने र त्यसले सबै विद्यार्थी लाभान्वित भए त्यसलाई नै शैक्षिक सत्रसँग जोड्ने र त्यसलाई नै औपचारिक मान्यता दिन सकिने बताउनुभयो। कोविड 19 रोकथाम नियन्त्रण तथा उपचारका लागि हालसम्म 6,09,30,00,000 रूपियाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ र नेपालसँग आज कुराकानी गर्नुहुँदै अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि विभिन्न मन्त्रालय प्रदेश र स्थानीय तहलाई गरी 6,09,00,000,000 भन्दा बढ़ी निकासा गरिएको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय, विभिन्न प्रदेश, स्थानीय तह र विभिन्न अस्पतालहरूलाई गरेर मेडिकल इक्विपमेन्टमा 4,46,00,000,000, यो चाहिँ इन्फ्रास्ट्रक्चर क्वारेन्टाइन निर्माण लगायत यी काम गर्नलाई चाहिँ 88,00,00,000, लजिस्टिक र स्टाफहरूको लागि भनेर चाहिँ 9,29,00,000, राहत कार्यक्रमको लागि 12,97,00,000 गरेर जम्मा 6,09,30,79,000 भइसकेको छ।
कोषमा हालसम्म 2,31,55,00,000 रूपियाँ संकलन भएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि विदेशमा खोप वा भ्याक्सिन बनेमा त्यसलाई छिटोभन्दा छिटो नेपाल ल्याउनका लागि स्रोतको व्यवस्थापन गर्न अर्थ मन्त्रालय तयार रहेको प्रवक्ता खत्रीले बताउनुभयो। काठमाडौँ उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय र अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउने विषयमा कोविड 19 रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष सिफारिश गरेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारी बीच आज भएको छलफलमा कोविड 19 संक्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रेडियो नेपाललाई जानकारी दिनुभयो।
विशेष गरी व्यवसायीहरूको तर्फबाट अलिकति खुकुलो बनाउनु पर्यो भन्ने कुराहरू आयो, त्यसलाई सहजीकरण गरिदिनु पर्यो भन्ने कुराहरू आयो र उहाँहरूको मागको सम्बन्धमा हामीले 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समेतको बैठकमा उहाँहरूको मागलाई प्रस्तुत गरियो, त्यो विषयमा समीक्षा गरियो, विश्लेषण गरियो र उहाँहरूको मागलाई अब के कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा चाहिँ हामी सकारात्मक भयौँ र यो विषयलाई निर्णयको लागि माथि उच्च स्तरीय समन्वय समितिमा पठाउने हामीले निर्णय गरेका छौँ।
आज काठमाडौँमै पनि लगभग 11 बजेसम्म अधिकांश पसलहरू खुलेका थिए, अब भोलिदेखि यसमा थप पढाइ हुन्छ अथवा उनीहरूले आज जसरी निर्बाध रूपमा खुल्छन्, के छ काठमाडौँको हकमा?
अहिले लकडाउनको समयमा अब अत्यावश्यक बाहेकका पसलहरू गतिविधिहरू गर्न पाइँदैन भन्ने कुरा स्पष्ट छ, सबैलाई जगाएको छ यो विषय। व्यवसायीको तर्फबाट सहजीकरण चाहियो, धेरै लामो समय भयो, हामीलाई ब्याङ्कले ब्याज माग्न थालो, घरले घरले घर भाडा माग्न थाले, पसल बन्द भएर बसेको स्थितिमा छ, त्यस कारणले अलिकति सहजीकरण गरिदिनु पर्यो, अलिक खुकुलो बनाउनु पर्यो भनेर माग राख्नुभयो।
उहाँ हुनुहुन्थ्यो काठमाडौँका प्रमुख जिल्लाधिकारी जनकराज दाहाल, हाम्रा सहकर्मी अच्युत अर्यालसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। कोरोना संक्रमितको उपचारका लागि प्रदेश नम्बर 1 सरकारले मोरङको गोठ गाउँमा 200 आइसोलेशन बेड सञ्चालनमा ल्याएको छ। पूर्वाञ्चल विश्वविद्यालय टिचिङ हस्पिटलमा 200 क्षमताको आइसोलेशन बेड आजदेखि सञ्चालनमा आएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो। यसैगरी झापा तथा सुनसरीको चतरामा 200 क्षमताको आइसोलेशन बेड सञ्चालनमा ल्याउन प्रदेश सरकारले काम अघि बढ़ाएको उहाँले बताउनुभयो। उहाँले कोरोना संक्रमितहरूलाई समुदायमा नछाड्ने र उनीहरूलाई अस्पतालमै ल्याएर उपचारको व्यवस्था मिलाउनका लागि प्रदेश सरकारले आइसोलेशन बेड निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो। भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकरभिट्टा नाकाबाट दैनिक 100 नेपाली स्वदेश प्रवेश गरिरहेका छन्। भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरू रेल, बस र हवाई माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगर प्रमुख विमल आचार्यले बताउनुभयो। लकडाउनकै समयमा कर्णाली प्रदेश सरकारले आयातित तरकारीमा प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार पाएको छ। अन्यत्र लकडाउनको कारण उत्पादित तरकारी बजार नपाएर खेर गइरहेका बेला कर्णालीमा उत्पादित तरकारीले राम्रो मूल्य पाएको भन्दै कृषकहरूले लकडाउनले आफूहरूलाई अवसर दिएको बताएका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा भएको यो रिपोर्ट।
लकडाउनले अन्य क्षेत्रमा नराम्रो असर पुर्याए पनि कर्णालीका तरकारी उत्पादक कृषकका लागि भने राम्रो अवसर भएको बताएका छन्। लकडाउनकै अवधिमा सुर्खेतको शीतल एग्रो बिजनेसका संचालक दिल्ली प्रसाद पाण्डेले 30 लाख बराबरको तरकारी बजारमा पुर्याएको बताउनुहुन्छ।
तीनवटा फर्महरूबाट अहिले 200 रूपियाँमा उत्पादन आइराखेको छ, दिन प्रतिदिन आउने क्रम जारी छ र हालसम्म हामी 25-30 लाख रूपियाँ बराबरको तरकारी बिक्री भइसकेको छ।
भारतीय तरकारीमा प्रतिबन्ध लागेपछि कर्णालीका कृषकलाई बजार पाउन सहज भएको छ। पछिल्लो 1 महिनामा 3 लाख रुपियाँको तरकारी बारीबाटै बिक्री भएको वीरेन्द्रनगरका टेक बहादुर विसी बताउनुहुन्छ।
अहिले बाहिरको नल्याउँदा यहाँको तरकारीको माग बढेको छ। अहिलेसम्म त्यही 3 लाखसम्मको बिक्री भइसकेको छ। बकुटे तरकारीहरू, भाटा खुर्सानी, लौकाहरू भर्खर सुरु भइरहेछ।
तथ्याङ्क अनुसार कर्णालीमा 12,304 हेक्टर क्षेत्रफलमा वार्षिक 1,36,645 मेट्रिक टन तरकारी उत्पादन हुन्छ। कर्णालीलाई तरकारीमा आत्मनिर्भर बनाउन र अर्ग्यानिक प्रदेशको आधार तयार गर्नका लागि लकडाउनलाई उपयोग गरिरहेको कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको भनाइ छ।
कर्णाली प्रदेशभित्रको फेरि उत्पादनलाई बढाउने कुरा र कर्णाली प्रदेश आफै आत्मनिर्भर हुनुपर्छ भन्नेतिर यसलाई अवसरको रूपमा लिएर किसानहरूले उत्पादनलाई वृद्धि गर्नु पर्यो भनेर हामीले एउटा आह्वान पनि गरिरहेका छौँ र कृषकहरू त्यतातिर पनि उत्साहित भएको देखिन्छ।
लकडाउन अघि कर्णालीमा भारतबाट दैनिक 4-500 क्विन्टल तरकारी आयात हुने गर्दथ्यो। भारतबाट आउने तरकारी सस्तो हुने भएकाले यहाँका तरकारी उत्पादक पर्दथे। लकडाउनमा प्रदेश सरकारले भारतसँगै अरू प्रदेशबाट आउने तरकारीमा पनि प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार मात्र होइन कृषकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याएको छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब विज्ञापन।
वाओ, रियल मै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो वार्षिक प्रतिवेदन पारित गरेको छ। प्रतिनिधिसभा नियमावली 2075 अनुसार परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने कार्यादेश पाएको समितिले एक वर्षभित्र गरेका काम कार्यवाही समेटिएको वार्षिक प्रतिवेदन आज पारित गरेको हो। बैठकले नेपालको नयाँ नक्सा प्रकाशन, भारतद्वारा नेपालको दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा निर्मित सड़क, लिम्पियाधुरा लिपुलेक लगायतका कालापानी भूभागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न नेपाल सरकारलाई दिएको सुझाव र निर्देशन समितिको प्रतिवेदन पारित गरिएको समितिका सभापति पवित्रा निरौला खरेलले बताउनुभयो। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा इन्जिनियरिङ परिषद ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2076 सरकार भएका निकायसँगको छलफल शुरू भएको छ। बैठकमा सभापति कल्याणी कुमारी खड्काले विधेयकमाथि समृद्ध र प्रभावकारी बनाउन सरकार भएका निकायसँग छलफल थालेको बताउनुभयो। सरकार भएका निकाय र विज्ञसँग वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उहाँले बताउनुभयो। सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप 8 प्रकारका मुद्दाको सुनवाई गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले थप 8 प्रकारका मुद्दा सुनवाई शुरू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उप रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिनुभयो। बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कार्यवाही र सुनवाई गर्ने सम्बन्धित पक्ष वा कानून व्यवसाय उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिता अनुसारको निवेदनको कार्यवाही र सुनवाई गर्ने लगायतको निर्णय गरेको छ। आगामी आर्थिक वर्ष 2077-78 बजेटले ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादनमा जोड़ दिएको छ। बजेटले आगामी आर्थिक वर्षभित्रै करिब 1300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने र यसअघि नेपालको पानी जनताको लगानी तथा उज्यालो नेपाल जस्ता अभियानको निरन्तरतालाई सुनिश्चित गरेको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
आगामी आर्थिक वर्ष 2077-78 बजेटले ठूला तथा बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गर्दै नेपालको पानी जनताको लगानी र उज्यालो नेपाल जस्ता अभियानलाई निरन्तरता दिएको छ। बजेटले सबै क्षेत्र र समूहमा विद्युतको माग पूरा गरी विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादन गर्न नदी प्रणालीमा आधारित अर्ध जलाशयुक्त र जलाशययुक्त आयोजनाको विकासमा जोड़ दिएको छ। बजेटले नेपाल विद्युत प्राधिकरणको संस्थागत पुनर्संरचना गरी उत्पादन प्रसारण र वितरणको कार्य छुट्टा छुट्टै संयन्त्रबाट गर्ने व्यवस्था मिलाउनका साथै आगामी आर्थिक वर्षभित्रै करिब 1300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्न बजेट सुनिश्चित गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीण राज अर्याल
आगामी वर्षमा चाहिँ माथिल्लो तामाकोशी रसुवागढी माथिल्लो साङ्जेन मध्य भोटेकोशी र निजी क्षेत्रबाट प्रवर्धित अरू आयोजनाहरूबाट गरेर भन्नै 1300 मेगावाट जति विद्युत प्रणालीमा थप गर्छौं र मोटामोटी अरू आयोजनाहरू गरेर चाहिँ 3000 मेगावाट जति पुग्ने भन्ने हामीले लक्ष्य लिएका छौं।
बजेटमा नेपालको पानी जनताको लगानी अन्तर्गतका बहुउद्देश्यीय आयोजनाको लगानी ढाँचा एकिन गर्ने र उज्यालो नेपालको अभियान अन्तर्गत आगामी वर्ष गण्डकी प्रदेश र प्रदेश नम्बर 5 सबै घरमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने विषय पनि समेटिएका छन्। बजेटले राष्ट्रिय ग्रिड प्रणाली नपुगेका हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा ग्रिड सञ्चालन गरी विद्युतीकरण गर्नेदेखि अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका क्षेत्रमा जोड़ दिए पनि बजेटले ऊर्जा विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको ऊर्जा विज्ञ ज्ञानेन्द्र लाल प्रधानको भनाइ छ।
बजेटले के गर्नु पर्थ्यो भने अहिले रुग्न भएका उद्योगलाई कसरी पुनस्थान गर्ने त्यो सोच्नु पर्थ्यो। ब्याजमा अलिकति कन्सेसन दिएर त्यसलाई क्यापिटलाइज गरेर बन्न तयार भएका योजनाहरूलाई फिल्डमा लानु पर्थ्यो। अहिले तत्काल आएका झन्डै 2000 मेगावट भन्दा बढीका एफडीआईलाई कसरी चाहिँ यो विदेशी लगानी नेपालमा ल्याउने भनेर त्यसको लागि नीति आउनु पर्थ्यो, हेजिङ आउनु पर्थ्यो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीण राज अर्यालले मन्त्रालयको कार्यदल मार्फत निजी क्षेत्रलाई सम्बोधन हुन सक्ने बताउनुभयो।
निजी क्षेत्रले अब धेरै कुराहरू समेट्ने अब उहाँहरूका जुन केही आयोजनाहरू रुग्ण आयोजनाहरू त्यसलाई ठाडै नै सम्बोधन गर्ने गरिकन नभए पनि त्यो एउटा कार्यदल पनि छ, त्यो उहाँहरू पनि सहभागी हुनुभएको, अब त्यसबाट अब केही कुराहरू निस्केला।
बजेटमा विद्युत निर्यात गर्ने लक्ष्यका साथ निरन्तरता दिएका ठूला तथा बहुवर्षीय आयोजना र उज्यालो नेपाल लगायतका अभियानले ऊर्जा विकासमा फड्को मार्ने अपेक्षा गर्न सकिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल,
काठमाडौँ। धरानमा आज बिहान आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। धरान 15 नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परि 87 वर्षीय धनमाया श्रेष्ठ र 58 वर्षीय अशक्त सीता श्रेष्ठको जलेर मृत्यु भएको धरान प्रहरीले जनाएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमा छोरी दुवैजना आगोमा जलेको स्थानीयवासीले बताएका छन्। बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला रोगीको डायलोसिस तथा मुटुको निशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ। बिरामीको निशुल्क उपचार गराए बापत सरकारले उपलब्ध गराउनु पर्ने रकम निकासा नहुँदा अस्पताल आर्थिक संकटमा परेकाले सेवा आगामी असार 1 बन्द गर्ने अस्पतालले घोषणा गरेको हो। अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियत बापतको 7,75,00,000 निकासा हुन बाँकी नै रहेको अस्पतालका अध्यक्ष इलाज आलमले बताउनुभयो। विपन्न भएका नागरिकलाई उपचार दिन सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र 350 बिरामीले निशुल्क डायलिसिस सेवा लिँदै आएका थिए। रूकुम पश्चिमको चोरझारी नगरपालिकामा जेठ 10 गते अन्तर्जातीय विवाहको विषयलाई लिएर 6 जनाको ज्यान जानी गरी भएको घटनामा संलग्न अभियुक्तहरूलाई पुनः 10 दिनको म्याद थप गरिएको छ। उनीहरूलाई अनुसन्धानको लागि जिल्ला अदालत रूकुम पश्चिमबाट 10 दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि 10 दिनको म्याद थप गरिएको थियो। मृतकका परिवारले 20 जनामाथि किटानी जाहेरी दर्तापछि प्रहरीले 18 जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 2 जना भने अझै फरार रहेका छन्। अमेरिकाले आगामी जून 16 चीनबाट आउने कुनै पनि यात्रुवाहक विमानहरूमा प्रतिबन्ध लगाउने भएको छ। चीनले अमेरिकाबाट हुने उडानहरूलाई चीन प्रवेशमा रोक लगाएपछि अमेरिकाले पनि त्यस्तो निर्णय गरेको हो। चीन र अमेरिकाबीच कोरोना भाइरस संक्रमण र हङकङको विषयलाई लिएर पछिल्ला दिनहरूमा तनाव बढ़दै गएको छ। अमेरिकाको यातायात विभागले महामारीका बीच पनि अमेरिकामा उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र हाइनान एयरलाइन्सलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। अमेरिकाका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अधिकारको दुरूपयोग गर्ने गरेको आरोप लगाउनु भएको छ। म्याटिसले विरलै दिनुहुने सार्वजनिक प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले अमेरिकी जनतामाझ फूट ल्याउन काम गर्नुभएको बताउनुभयो। हाल अमेरिकामा प्रहरीले 1 अश्वेत नागरिकको हत्या गरेको विरोधमा व्यापक आन्दोलन भइरहेको बेला म्याटिसले यो प्रकरण मिलाउन नसकेकोमा राष्ट्रपति ट्रम्पको आलोचना गर्नुभयो। साथै उहाँले राष्ट्रपति ट्रम्पले अमेरिकालाई परिपक्व नेतृत्व दिन नसकेको टिप्पणी गर्नुभयो। भारतले 2 महिनाभन्दा बढ़ी समयदेखिको लकडाउन पछि विस्तारै आर्थिक गतिविधिहरू सुचारू गर्न थालेको छ। तर पनि एकैपल्ट आर्थिक गतिविधिहरू पहिले जस्तै सामान्य हुने अवस्था भने नरहेको बताइएको छ। लकडाउनले 10 लाख खुद्रा व्यापारी तथा साना उद्योगीहरू दीर्घकालका लागि नै प्रभावित भएका छन्। भारतको खुद्रा व्यापार संघले गैर अत्यावश्यक सामानहरूको बिक्री 80% घटेको र अत्यावश्यकीय वस्तुहरूको बिक्री समेत 40% घटेको जनाएको छ। भारतमा निसर्ग नामको आँधीबाट पुणे जिल्लामा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका बताइएको छ। आँधीको खतरा देखिएको भन्दै यहाँका कयौं गाउँ खाली गराइएको थियो। बुधबार राति आँधी आउने भविष्यवाणी गरिए लगत्तै ती गाउँहरू खाली गराइएका त्यहाँका नागरिकहरूलाई अन्तै सारिएको थियो। भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको थियो। गैराती आएको सो आँधीमा परि पुणे जिल्लामा 2 जनाको ज्यान गएको र अरू 3 जना घाइते भएका समाचारमा जनाइएको छ। मृत्यु भएका 2 जनामा 1 जनालाई उड़िरहेको जस्ता पाताले लागेर र अर्को 1 जनालाई भत्किएको घरले पुरिएर ज्यान गएको बताइएको छ। प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मर्नेको संख्या 3,28,500 नागिसकेको छ। विश्वका सबैजसो राष्ट्रमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट 66,06,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। कोरोना भाइरसको उपचारपछि रोग निको भएर घर फर्किनेको संख्या पनि बढ़ेर 31,93,300 भन्दा बढ़ी पुगिसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। कोरोना भाइरसको अत्यधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 19,03,000 पुग्ने लाग्दा 1,09,100 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। ब्राजिलमा संक्रमितको संख्या 5,87,000 नआएको छ भने 32,600 भन्दा बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा संक्रमितको संख्या 2,17,900 नागिसक्दा 6,93 जनाको मृत्यु भएको छ। व्यक्ति व्यक्ति बीचको दूरी बनाई व्यवहार चलाउने र सरसफाईमा बानीको रूपमा व्यवहारमा उतार्न आग्रह गरिएको विश्व स्वास्थ्य संगठनले अहिलेसम्म औषधि बनि नसके पनि कोरोना विरूद्धको भ्याक्सिन र औषधि बन्ने विश्वास व्यक्त गरेको छ। हाल मुलुकमा निसर्ग चक्रवातको प्रभावका कारण आगामी 3 दिनको मौसममा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। हाल देशभर मौसमको अवस्था सामान्यदेखि पूर्ण बदलिरहे प्रदेश 1, प्रदेश 2 र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरूमा भने हिमपात समेत हुन सक्ने सम्भावना रहेको पनि मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर, काठमाडौँ अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस र वर्षा 0.6 मिलिमिटर, पोखरा अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 19.7 डिग्री सेल्सियस, वर्षा फाट फुट, वीरेन्द्रनगर अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस र वर्षा फाटफुट, र दिपायल अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस र वर्षा 10.5 मिलिमिटर। समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2,634। कृषि उत्पादनको ढुवानीमा आएको अवरोध हटाउन र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन गृह र कृषि तथा पशुपक्षी मन्त्रालयलाई संसदीय समितिको निर्देश हुन्। एसईईका साथै 11 र 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय लिइने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी। कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयद्वारा अहिलेसम्म 6 अर्ब 9 करोड़ रूपियाँ निकासा र चीन र अमेरिका बीच तनाव कायमै एकअर्का राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट साँझ 7 बजेको समाचार। यही सकिन्छ समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।